नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
गृहमन्त्री रामबहादुर थापाद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के जाँच, विदेश जाने कामदारमाथिको शोषण अन्त्य गरेरै छाड्ने श्रम मन्त्री गोकर्ण विष्टको प्रतिबद्धता।
खाडीचौर चरीकोट सड़क नबन्दा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम प्रभावित, समयमै आयोजना निर्माण सम्पन्न हुनेमा शंका।
घर बनाउन नचाहने भूकम्प प्रभावितलाई अनुदान फिर्ता गर्न पुननिर्माण प्राधिकरणको आग्रह, सम्पदा पुननिर्माणमा सरकार सुस्त।
85 भन्दा माथि छ, 90 को हाराहारीमा हामीले सम्पन्न गरिसकेका छौं र यो सम्पन्न हुने क्रम बढ्दै छ।
चुनावी खर्चको अनुसन्धानको लागि भन्दै फ्रान्सका पूर्व राष्ट्रपति निकोलो सार्कोजी पक्राउ, लिबियाली शासक कर्णेल मुअम्मर गद्दाफीसँग आर्थिक सहयोग लिएको आरोप।
र एएफसी एसियन कप फुटबल छनौट अन्तर्गत यमनसँगको खेलका लागि 20 सदस्यीय नेपाली टोलीको घोषणा।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442393 र 478722 वा वेबसाइट www.peopleforum.org.np मा सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। गृहमन्त्री रामबहादुर थापा बादलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज छड़के जाँच गर्नुभएको छ। गृहमन्त्री थापाले आज दिउँसो विमानस्थलमा पुगेर त्यहाँको काम कार्यवाहीको निरीक्षण गर्नुभएको हो। उहाँ विमानस्थल पुग्दा अध्यागमन विभाग र अन्तर्राष्ट्रिय उडान तर्फको कक्षका अधिकांश कर्मचारी कार्यस्थलमा थिएनन्। प्रस्थान कक्षका 15 जना मध्ये 4 जना मात्रै कार्यकक्षमा भेटिएका थिए। गृहमन्त्री थापाले कार्यकक्षमा नरहेका कर्मचारीलाई कार्यवाही गरिने बताउनु भएको छ। त्यसक्रममा उहाँले विमानस्थलको कन्ट्रोल रूमको पनि अवलोकन गर्नुभएको थियो। गृहमन्त्री थापाले यसअघि आजै बिहान सुन्धारास्थित केन्द्रीय कारागारको पनि निरीक्षण गर्नुभएको थियो।
यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले विदेश जाने कामदारमाथि शोषण गर्नेको अन्त्य गरेरै छाड्ने बताउनु भएको छ। मन्त्रालयमा आज भएको कार्यक्रममा मन्त्री विष्टले कामदार विदेश पठाउने नाममा भइरहेको सिन्डिकेट तोडेर वैदेशिक रोजगारको क्षेत्रलाई कानूनको दायरामा ल्याउने पनि बताउनुभयो। मन्त्रालय र अन्तर्गतका निकायमा नातावाद र कृपावाद नचल्ने भन्दै मन्त्री विष्टले एमालेकै व्यवसायी भए पनि बदमाश गर्नेलाई कार्यवाही गरेरै छान्ने प्रतिबद्धता दोहोर्याउनु भएको छ। विदेश गएका कामदारको रगत र पसिनाले देशको अर्थतन्त्र चलेको भन्दै उहाँले देश धान्ने युवामाथिको श्रम शोषण आफ्ना लागि सह्य नहुने पनि बताउनुभयो। विदेशमा पसिना बगाउने युवाहरूमाथि हुने अपमान र शोषण हटाएर उनीहरूको सुरक्षाको लागि काम गर्ने भन्दै श्रम मन्त्री विष्टले देश बाहिर जाने युवाबाट लिएको पैसा पारदर्शी बनाउने पनि दावी गर्नुभयो। युवालाई विदेशी नरोक्न देशमै रोजगारीको अवसर बढाउने तर विदेश जानै पर्ने अवस्था आएमा उनीहरूको कामको सम्मान र अधिकार तथा सुरक्षाको ग्यारेन्टी गरेर मात्रै पठाउने मन्त्री विष्टको भनाई छ।
सभामुख कृष्णबहादुर महराले जरूरी महत्वका कानूनहरू बनाउने कामलाई प्राथमिकता दिइएको बताउनु भएको छ। घोराही उपमहानगरपालिकाले गरेको स्वागत तथा बधाई कार्यक्रममा सभामुख महराले स्थानीय तह र प्रदेशलाई सहज ढंगले काम गर्ने गरी कानून बनाउने र यो वर्षलाई नयाँ कानूनको अभ्यासका रूपमा लिने बताउनुभयो। दाङको विकासमा आफूले गरेका प्रतिबद्धताहरू पूरा गर्न तयार रहेको पनि सभामुख महराको भनाई छ।
5 नम्बर प्रदेश सरकारले योजना निर्माणका लागि प्रादेशिक योजना आयोग गठन गरेको छ। प्रदेश सरकार मन्त्री परिषदको आज बसेको बैठकले प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश 2074 जारी गरेको हो। प्रादेशिक योजना आयोगको उपाध्यक्षमा नेपाल राष्ट्र बैंकका निर्देशक डाक्टर प्रकाश कुमार श्रेष्ठलाई नियुक्त गरिएको 5 नम्बर प्रदेश सरकारका भौतिक योजना मन्त्री तथा सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो। यस्तै बैठकले प्रदेश सरकारको मुख्य प्रेस सल्लाहकारमा पत्रकार शेरबहादुर बहादुर खत्रीलाई नियुक्त गरेको छ। आजको बैठकमा नवनियुक्त मन्त्रीहरूलाई मुख्यमन्त्री शंकर पोखरेलले केन्द्रीय सरकारले हस्तान्तरण गरेको 1.2 अर्ब रूपियाँ बजेट चैत मसान्तभित्र विनियोजन गरिसक्नुपर्ने भएकोले योजनाको प्राथमिकता तय गरेर मन्त्री परिषदको कार्यालयमा पेश गर्न निर्देशन समेत दिनुभएको छ।
एमाले र माओवादी केन्द्रबीचको अन्तरिम विधान र वैचारिक दृष्टिकोण सम्बन्धी कार्यदलको प्रतिवेदन आउन ढिलाइ भएको छ। एकताको संगठन सम्बन्धी कार्यदलमा रहेका अधिकांश नेताहरू मन्त्रीको जिम्मेवारी पाएपछि अन्तरिम विधान र वैचारिक दृष्टिकोण सम्बन्धी कार्यदलको प्रतिवेदन आउन ढिलाइ भएको हो। संगठन कार्यदलको आज गृह मन्त्रालयमा बसेको बैठकले अन्तरिम विधानमा दफावार छलफल भएको र चाँडै अर्को बैठक बस्ने समझदारी भएको कार्यदलका सदस्य बेदुराम भूषालले जानकारी दिनुभयो। पार्टी एकता संयोजन समिति गठन गरेका ती दुई कार्यदलको आपसी छलफल चलिरहे पनि प्रतिवेदन बुझाउन केही समय लाग्ने देखिएको छ।
नेपाली कांग्रेसले प्रदेश नम्बर 1 को संसदीय दलको प्रमुख सचेतकमा केदार कार्कीलाई मनोनित गरेको छ। कांग्रेस प्रदेश सभाका सदस्य कार्कीलाई प्रदेश नम्बर 1 को संसदीय दलको तर्फबाट सचेतक मनोनित गरेको कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले जानकारी दिनुभयो। मोरङ क्षेत्र नम्बर 6 को खबाट प्रदेशसभा सदस्यमा कार्की निर्वाचित हुनुभएको थियो।
सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखाको चरीकोटसम्मको सड़क अत्यन्तै जीर्ण भएका कारण माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम प्रभावित भएको छ। सड़क विस्तारको लागि भनेर सड़क खने पनि मरमत नगर्दा ठूला गाड़ी चल्न मुस्किल भएको आयोजनाले जनाएको छ। तामाकोशी आयोजनाको लागि ट्रक र ट्रेलर निकै ठूला र गरौं सामान बोक्नुपर्ने भए पनि खाडीचौर मुडेको सड़कको अवस्था नाजुक हुँदा त्यसको असर आयोजनामा परेको माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले उज्यालोलाई जानकारी दिनुभयो। हरेक दिन जसो आयोजनाका ठूला ट्रक अप्ठ्यारो बाटोमा पल्टिने र बिग्रने भएकाले ठेकेदारले सामग्री ल्याउन नै आनाकानी गर्न थालेको उहाँले बताउनुभयो। 456 मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको काम अहिले 94% सकिएको छ। आउँदो पुससम्म आयोजना पूरा गर्ने लक्ष्य लिइए पनि विद्युत गृह निर्माणका लागि ठूला मेसिन बोकेका गाड़ी खाडीचौर चरीकोट सड़ककै सड़क बिग्रिँदा लक्ष्य पूरा नहुने डर रहेको आयोजनाले जनाएको छ। बाटो साँघुरो र अप्ठ्यारो हुँदा खाडीचौरबाट तामाकोशी पुग्न हप्तौं लाग्ने गरेको छ भने दैनिक जसो गाड़ी पल्टिने बिग्रिने गरेका छन्। खाडीचौरदेखि चरीकोटसम्मको 55 किलोमिटर सड़क 2 वर्षभित्र 7 मिटर चौड़ा बनाउने गरी 2 वर्ष अघि ठेक्का दिइएको थियो तर भूकम्पका कारण झण्डै 1 वर्ष काम रोकिएको भन्दै सड़क निर्माण गरिरहेको ठेकेदारले 1 वर्ष समय थप गरेको छ।
निजी क्षेत्रबाट सञ्चालित सिन्धुपाल्चोकको चाकु ए जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। 22.1 मेगावाट क्षमताको आयोजनाको अहिलेसम्म 95% काम सकिएको आयोजनाका कार्यकारी निर्देशक उमेश कसजुले जानकारी दिनुभयो। आउँदो वर्षको वैशाख अन्तिमसम्म आयोजना निर्माण भइसक्ने कार्यकारी निर्देशक कसजुले बताउनुभयो। आयोजनाको कुल लागत 3 अर्ब रूपियाँ रहेकोमा लागत बढेर अब प्रति मेगावाट 18 करोड़ रूपियाँका दरले झण्डै 4 अर्ब रूपियाँ पुग्ने आयोजनाले जनाएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र सुकेधारा काठमाडौँका कार्यालय प्रमुख सुन्दर भट्टराई सहित 3 जना कर्मचारी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। कार्यालय प्रमुख भट्टराई शाखा अधिकृत यामलाल ढकाल र नायब सुब्बा यादव पौडेलले विदेशबाट जारी भएका सवारी चालक अनुमति पत्र लाइसेन्स यकिन नगरी नेपालीकरण गरेको पाइएपछि उनीहरू विरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीहरूले विदेशबाट जारी भएको लाइसेन्सलाई नेपालीकरण गर्ने क्रममा गलत लिखत तयार गरी 5 लाख भन्दा धेरै घुस लिएर 855 जनाको लाइसेन्स बनाएको आरोप अख्तियारले लगाएको छ।
यस्तै काठमाडौँको एपेक्स डेभलपमेन्ट ब्याङ्कको रकम दुरूपयोग गरेको आरोपमा थप 4 जना पक्राउ परेका छन्। आज एपेक्सका संचालक तथा नागरिक लगानी कोषका छवि रमण अधिकारी कर्जा प्रबन्धक प्रमोद भट्टराई सजल बज्राचार्य र त्रिवेन्द्र श्रेष्ठलाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिनुभयो। उनीहरूलाई कमसल धितो राखी भिरालो पाखोबारी बाटो नपुगेको जग्गाको अधिक मूल्याङ्कन गरी कर्जा लगानी गरेको आरोप छ। उनीहरूले 1.5 अर्ब 96,33,000 रूपियाँ निक्षेप दुरूपयोग गरेको अनुसन्धानबाट खुलेको छ। गएको शुक्रबार ब्युरोले एपेक्स ब्याङ्कका तत्कालीन अध्यक्षसहित 13 जना कर्मचारीलाई पक्राउ गरेको थियो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
कोही जान्छन् जानी जानी कोही जान्छन् जानी कति लाग्छ खर्च खर्च कमै कति हुन्छ ओभर टाइम बिदानी अरू के दिन्छ काम के हो बसै कहाँ हो के हुन्छु बिदा सबै कुरा प्रष्ट हुनु नराखी दुविदा विदेश जाँदा बुझेर जानु धोका ठाकर कसैले नखानु धोका ठाकर कसैले नखानु
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ गर्नुपर्ने काम कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला यसमा अरूको भर पर्नुहुन्न नत्र विदेशमा दुःख पाइन्छ
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ यतिन्जेल हामीले गृहमन्त्री रामबहादुर थापाद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के जाँच विदेश जाने कामदारमाथिको शोषण अन्त्य गरेरै छाड्ने श्रम मन्त्री गोकर्ण विष्टको प्रतिबद्धता खाडीचौर चरीकोट सड़क नबन्दा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम प्रभावित लगायतका खबर प्रस्तुत
गर्यौं योग्य हुँदाहुँदै पनि घर बनाउन नचाहने भूकम्प प्रभावित अनुदान लिएको भए फिर्ता गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरणले आग्रह गरेको छ बस्न योग्य घर भएका अनि समय सीमाभित्र घर बनाउन नचाहने प्रभावितलाई प्राधिकरणले अनुदान फिर्ता गर्न अनुरोध गरेको हो अनुदान बुझेका तर घर बनाउने प्रक्रिया नथालेका प्रभावितलाई कानून अनुसार कार्यवाही गरिने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ प्राधिकरणका कार्यकारी अधिकृत युवराज भूषालले अनुदान लिएर घर बनाउने काम नथालेका वा अर्को घरमा बस्न योग्य घर भएका प्रभावितले जिल्ला समन्वय समितिको कार्यालयमा सम्पर्क गरी रकम फिर्ता गर्न सक्ने बताउनुभयो प्राधिकरणले पहिलो किस्तामा 50,000 रुपियाँ बुझेका भूकम्प प्रभावितले यही चैत मसान्तसम्म दोस्रो किस्ताको प्रक्रियामा आउनुपर्ने गरी समय सीमा तोकेको छ तर अहिलेसम्म झण्डै 3,05,000 भूकम्प प्रभावित मात्रै दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ
धरहरा काष्ठमण्डप रानीपोखरी जस्ता महत्वपूर्ण सांस्कृतिक सम्पदा कहिले बनिसक्ने हुन् अझै भन्न सकिने अवस्था छैन भूकम्पले 753 सम्पदामा क्षति गरेको थियो तीमध्ये 133 सम्पदा पूर्ण रूपमा भत्केका छन् भूकम्पपछिको 3 वर्ष बित्नै लाग्दा सम्पदा पुननिर्माणको अवस्था चाहिँ के छ त मदन पौड्यालको रिपोर्ट
विश्व सम्पदा सूचीमा समावेश 753 सम्पदामा भूकम्पले क्षति गरेको थियो काठमाडौँ उपत्यकाभित्र मात्रै 460 सम्पदा पुननिर्माण गर्नुपर्नेछ बाँकी 293 सम्पदा भूकम्प प्रभावित विभिन्न जिल्लाका हुन् भूकम्पले नढलेका तर जीर्ण बनेका कतिपय सम्पदाको टेको पनि अझै हट्न सकेको छैन सरकारले सम्पदा पुननिर्माणमा ढिलासुस्ती गरेको नागरिकको गुनासो छ काठमाडौँ लगनटोलका पञ्चनारायण महर्जन
स्थानीय मात्रै टाटेर हुँदैन यसमा स्थानीयलाई सहयोग गर्ने सरकारको महत्वपूर्ण भूमिका हुन्छ यसमा कि त गभर्मेन्टले छोडिदिनु पर्यो हामी बनाउन सक्दैनौ तपाईँहरू मिलेर बनाउनुहोस् भनेर पर्मिसन दिइदिनु पर्यो
तर सम्पदा पुननिर्माणको कामै नथालिएको भने होइन विश्व सम्पदा सूचीमा सूचीकृत सहित महत्वपूर्ण 329 सम्पदाको काम भइरहेको छ अहिलेसम्म 87 सम्पदाको काम सकिएको पुरातत्व विभागको दावी छ पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल
पुरातत्व विभागले आफूले एक्लै मात्रै नभएर विदेशी दात्री निकायहरू विभिन्न नगरपालिकाहरू विभिन्न एनजीओ आईएनजीओहरू सबै मिलाएर तपाईँलाई मैले एक्ज्याक्ट डाटा भन्नुपर्दाखेरि 85 माथि छ 90 हाराहारीमा हामीले सम्पन्न गरिसकेका छौँ र यो सम्पन्न हुने क्रम बढ्दैछ किनभने भूकम्प प्रभावित 14 जिल्लामा धेरै जिल्लामा कामहरू सम्पन्न भएको कुरा आइरहेछ प्राविधिकहरू जाँदै हुनुहुन्छ इस्टिमेटहरू अनुसार चेक गर्नुहुन्छ त्यसैले यो संख्या निरन्तर अब बढ्दैछ
पुरानै स्वरूप कायम राख्दै सबै सम्पदा 5 वर्षभित्र सक्ने सरकारी लक्ष्य छ तर स्थानीय तहका जनप्रतिनिधि उपभोक्ता समिति र विज्ञहरू बीचमा कुरा नमिल्दा धरहरा सहितका अरू केही महत्वपूर्ण सम्पदाको काम अगाडि बढ्न सकेको छैन विवाद जेसुकै हुन् तर नीति नियम र परिधिभन्दा बाहिर गएर काम गर्न सकिँदैन भन्नुहुन्छ पुरातत्व विभागका महानिर्देशक दाहाल
हाम्रो ऐन प्राचीन स्मारक संरक्षण 2013 हामीलाई गाइड गरेको हुन्छ भने हामी जनप्रतिनिधिले बोले जस्तो सोचे जस्तो जथाभावी बोल्न पनि हामीलाई मिल्दैन हामीले आफ्नो नियम कानून परिधिभन्दा एक इन्ची बाहिर जान पनि मिल्दैन। त्यो परिधिभित्र बाहिर गयौँ भने हामी जवाबदेही त हामीले बिहोर्नुपर्छ। त्यो अन्तर्गत हामीले आफ्नो काम गरेका छौँ, उहाँहरूले आफ्नो काम गरिरहनु भएको छ।
ऐतिहासिक सम्पदा देशको सभ्यताका साक्षी मात्र नभएर देशको पर्यटन विकासका आधार पनि हुन्। त्यसैले यी सम्पदा आर्थिक, सामाजिक, सांस्कृतिक हिसाबले महत्वपूर्ण छन्। महत्वपूर्ण सम्पदामा विवाद भन्दा पनि पुरानै शैलीमा सुरक्षित पुनर्निर्माणमा ध्यान दिनुपर्ने खाँचो छ।
रिपोर्टपछि फेरि खबरकै सिलसिला। काठमाडौँको दरबार मार्गमा रहेको होटल ल्याण्डमार्कमा एक युवतीलाई जबरजस्ती करणी गरेर फरार भएका काठमाडौँको धुम्बाराईका शैलेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा पक्राउ परेका कार्कीलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त दरबार मार्गमा लगिएको प्रहरीले जनाएको छ।
वीरगंज आन्तरिक राजस्व कार्यालयले रक्सीको बिर्कोमा टाँस्ने राजस्वको नक्कली स्टिकर छाप्ने एक भारतीय कम्पनीलाई कम्पनीमाथि छानबिन गर्ने भएको छ। नक्कली स्टिकर प्रकरणमा पक्राउ परेका व्यक्तिसँग विभिन्न चरणमा बयान भइरहेको र बयानले कम्पनीमाथिको छानबिनमा सजिलो हुने कार्यालयका प्रमुख कर अधिकृत गोपीकृष्ण कोइरालाले बताउनुभयो। गएको भदौमा काठमाडौँको हरिओम ट्रेडिङ प्रणालीले भारतको कलकत्ताबाट झण्डै 3,50,00,000 रूपियाँ बराबरको 86,470 नक्कली स्टिकर वीरगंज भन्सारबाट नेपाल भित्राउँदै गर्दा हिमालय रोडवेज ढुवानी कम्पनीका कर्मचारी भारतका वीरेन्द्र कुमार महतो सहित 6 जना पक्राउ परेका थिए।
नेपाल विद्युत प्राधिकरण र त्यसका सहायक कम्पनीले अबको 1.5 वर्षभित्रमा 800 मेगावाट बिजुली उत्पादन गर्ने भएका छन्। प्राधिकरणले तयार पारेको कार्ययोजनाका आधारमा अबको 1.5 वर्षभित्र माथिल्लो तामाकोशी, कुलेखानी तेस्रो, माथिल्लो त्रिशुली 3A, सान्जिन, रसुवागढ़ी जस्ता आयोजनाबाट 800 मेगावाट बराबरको बिजुली उत्पादन हुने भएको हो। यी आयोजनाले उत्पादन थालेसँगै बिजुलीमा नेपाल आत्मनिर्भर बन्ने अपेक्षा प्राधिकरणले गरेको छ। प्राधिकरणका अनुसार आउने 1.5 वर्षभित्र 14.8 मेगावाटको माथिल्लो सान्जेन र 42.5 मेगावाट क्षमताको तल्लो सान्जेन आयोजना निर्माण सम्पन्न हुनेछन्। यसै गरी 456 मेगावाट क्षमताको तामाकोशी आयोजना आउँदो पुषसम्ममा पूरा हुने प्राधिकरणको अपेक्षा छ।
पूर्वी नाका काकरभिट्टा हुँदै भारतबाट भित्रिने तरकारीमा विषादीको मात्रा जाँच गर्न थालिएको छ। अस्तिदेखि मेचीनगर नगरपालिका, प्लान्ट क्वारेन्टाइन सुरक्षा निकाय र बिर्तामोडस्थित विषादी अवशेष विरूद्धको एकाइटको टोलीले संयुक्त रूपमा भारतबाट आयात हुने 4 किसिमका सागसब्जीमा विषादीको मात्रा जाँच गर्न शुरू गरेको हो।
सबैजसो कम्पनीको शेयरको भाव घटेपछि शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ। हिजो चालू आर्थिक वर्षको सबैभन्दा न्यून बिन्दु 1270 अङ्कमा झरेको नेप्से आज 15.05 अङ्कले घटेर 1255.47 बिन्दुमा झरेको छ। आज बीमा समूहको शेयर सबैभन्दा धेरै 152 अङ्कले घटेको छ भने उत्पादन 43 र जलविद्युत समूहको शेयर 30 अङ्कले घटेको छ। नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ। हिजो 26,62,00,000 रुपियाँको शेयर किनबेच भएकोमा आज 32,28,00,000 रुपियाँ बराबरका 96,000 किता शेयर किनबेच भए। समग्र नेप्से घटे पनि स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयर धनीले झण्डै 5% कमाएका छन् भने महिला सहयात्रा लघुवित्त कम्पनीका शेयर धनीले आज झण्डै 6% गुमाएका छन्।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
Who understands it's personal? We do. At Mirror Job, we understand your professional goals are yours and yours only. So you can be confident that searching and applying for your next career opportunity is 100% confidential and secure. To us, it's about you.
Register with MeroJob.com today.
Chasma banaune talingko lagi bharna khulyo.
PTVT-bata sambandhan prapta Homely Nepal Trading Company pralima 3 mahine sipmulak talim junior optical dispenser ma simit kota bhayekole samayamai samparka garnu hola. Yogyata kamtima 10 kakshya pass.
Talim paschat utkrishta prashikshyarthi lai rozgar ko samet byavastha cha. तालिम पश्चात प्राप्त हुने अन्य अवसरहरू
आँखा अस्पतालहरूमा वा चस्मा उद्योगहरूमा रोजगारीको अवसर,
विदेशमा रोजगारको अवसर,
चस्मा व्यवसायमा स्वरोजगारको अवसर,
चस्मा व्यवसाय गर्न इच्छुकलाई सञ्चालनका लागि सहयोग दिने विस्तृत जानकारीका लागि
होमली नेपाल ट्रेडिङ, ताम्राकाट प्लाजा, हनुमान ढोका, काठमाडौँ।
फोन 01 42 23 842
मोबाइल 98 5 11 38 897 98 5 10 39 2 92
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया जलबिन्दु र पर्दाको शल्यक्रिया भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की फोन नम्बर 01 40 32 961 62 वेबसाइट दृष्टि आई डट ओआरजी अन्य शाखाहरू विश्वज्योतिमल जमल चाबैल मेडिकेयर सँगै तथा बिर्तामोड र बिरगंज दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि सबैका लागि दृष्टि
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। रौतहटमा हत्या भएको आशंकामा प्रहरीले चितामा जलाउन लागिएको महिलाको शव अनुसन्धानका लागि लगेको छ। श्रीमानको कुटाईबाट ज्यान गुमाएकी महिलाको शवका साथै जलाउन गएका चारजना आफन्तलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट 2 बोतल पेट्रोल र 5 किलो चिनी पनि बरामद गरिएको प्रहरीले जनाएको छ। महिलाका श्रीमान विजय शाह सुनार भने गैरातीदेखि नै फरार छन्।
कुवेत पठाइदिने भन्दै 48 जनासँग ठगेको आरोपमा परमेश्वर सिंह र उमेश कटुवाललाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले कुवेतमा ड्राइभरको काममा पठाउने भन्दै 48 जनामध्ये 14 जनासँग 20,000 रूपियाँका दरले र बाँकी 36 जनासँग 1,25,000 गरी 48,80,000 रूपियाँ ठगी गरेको पीड़ितले बताएका छन्।
अवैध रूपमा विदेशबाट ल्याएको सुनका बालासहित प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। विदेशबाट अवैध रूपमा ल्याएको 22,00,000 रूपियाँ बराबरका 9 वटा सुनका बाला सहित स्याङ्जाका चामबहादुर केसी र नारायण कुंवर तथा नवलपरासीका खुमप्रसाद नेउपानेलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ।
रामेछापको मन्थली नगरपालिका 5 भैरवी मावी सुनार पानीको भवन ढलान गर्दा करेन्ट लागेर 1 जनाको ज्यान गएको छ। सिमेन्ट घोल्ने मिक्सर मेसिन चलाउँदा करेन्ट सर्ट भई सुनसरी जिल्ला इनरुवा नगरपालिकाका श्रमण खसुवैको ज्यान गएको हो। करेन्ट लागेर घाइते भएका उनको उपचार क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
झापाको दमक चिसापानी रवि सड़क निर्माण गर्न थप बजेट माग गर्दै उपभोक्ता समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ। 25 वर्ष अघिदेखि निर्माण शुरू भएको सड़कमा बजेट अभावका कारण काम पूरा हुन नसकेको भन्दै ज्ञापन पत्र बुझाइएको समितिका अध्यक्ष रेवती राज पुरी गगनले जानकारी दिनुभयो। 2049 सालबाट निर्माण शुरू गरिए पनि 6 महिना अघि मात्रै सड़कको ट्र्याक खोलिएको छ।
गाउँपालिकाको कार्यालय सार्ने निर्णयको विरोध गर्दै रूकुमको सानीभेरी गाउँपालिका बन्द गरिएको छ। स्थानीय बासिन्दाले आज बिहानैदेखि गाउँपालिकाका सबै सरकारी कार्यालय यातायात र बजार बन्द गराएका हुन्। यसअघि सानीभेरी वडा नम्बर 9 सिमली बजारमा रहेको गाउँपालिकाको कार्यालय जग्गा अभाव भएको भन्दै वडा नम्बर 7 द्वारे जिउलामा सार्ने निर्णय गरिएपछि स्थानीय बासिन्दाले विरोध गरेका हुन्।
आज विश्व बाल रंगमञ्च दिवस विश्वभर मनाइएको छ। बालबालिकालाई नाटक घर लैजाउ, उनीहरू पनि देख्न सुन्न महसुस गर्न सोच्न र कल्पना गर्न सक्छन् भन्ने अभियानका साथ आज विश्वभरि यो दिवस मनाइएको हो। बाल रंगमञ्च सम्बन्धी अन्तर्राष्ट्रिय छात्र संगठन आशितेज इन्टरनेशनलको नेतृत्वमा मनाइने यो दिवस नेपालमा पनि आशितेज नेपालले मनाउन थालेको हो।
मेरो पनि भन्नु छ।
लमजुङमा सड़क दुर्घटना कम गर्न जेब्रा क्रसिङ निर्माण गरेको खबर उज्यालो अनलाइनमा पढेर प्रकाश खनाल लेख्नुहुन्छ। जेब्रा क्रस बनाएर मात्र हुँदैन, सड़क दुर्घटना कम गर्न त हामी सबैले ट्राफिक नियमको पालना गर्नुपर्छ। बाटो काट्दा हामीले नै ध्यान नदिएर अनि चालकले पनि लापरवाही गर्दा जेब्रा क्रसमै धेरैको ज्यान गएको छ।
कैलाली घटनाका दोषी भनिएका रेशम चौधरीलाई जेलभित्रै शपथ खुवाउने तयारी भएको प्रति गुनासो गर्दै बैतडीबाट राजेन्द्र भट्टले प्रधानमन्त्रीलाई प्रश्न गर्नुभएको छ। तपाईँहरूको यस्तो निर्णयले पीड़ितलाई झन घाउमा नुनचुक थपेको छ। उहाँ प्रश्न गर्नुहुन्छ, जेलमै शपथ खुवाउने भए अदालतले प्रमाणसहित दोषी ठहर नगर्दासम्म किन जेल हालेर नाटक गरेको?
ट्विटरमा इस खान दपर नाम राखेका साथी नेताहरूलाई सुझाव दिँदै लेख्नुहुन्छ, नागरिकको मन जित्ने काम कसरी गर्ने भनेर अरू देशका नेताबाट सिक्नुहोस् न बरू, अब त तपाईहरूका पुरानै शैली र एजेण्डालाई परिवर्तन गर्ने बेला आयो।
काठमाडौँको मखनका रमेश कुमार जोशीले चन्द्रमामा जग्गा किन्ने पहिलो नेपाली बनेको समाचार उज्यालो अनलाइनमा पढेर विकास थापा विपुल लेख्नुहुन्छ, चन्द्रमामा विश्वका 30 करोड़ मानिसले जग्गा किनेछन्, तीमध्ये एकजना नेपालीले पनि 80 रोपनी जग्गा किनेछन्। खुशी लाग्यो।
अनि हत्याको आरोपमा साउदीमा मृत्युदण्ड सुनाइएका धनुषाका उमेश यादवले ब्लड मनीका लागि 70 लाख जुटाउन आमालाई अनुरोध गरेको खबर उज्यालो अनलाइनमा पढेर हिमाल संगीत विप्लव लेख्नुहुन्छ, यस्ता खबर सुन्दा मन फाटेर आउँछ। अर्काको देशमा गल्ती नगर्दा पनि धेरै नेपालीले यस्तै सजाय पाइरहेका छन्। अबको सरकारले आफ्ना नागरिक बचाउनका लागि पनि देशमै रोजगारीको व्यवस्था गर्नुपर्छ।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500012 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी 1 स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू उपेन्द्र राज पाण्डेय र सञ्जिता देवकोटा। अब विदेशको खबर। फ्रान्सका भूतपूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई चुनावी खर्चको अनुसन्धानका लागि भन्दै प्रहरीले पक्राउ गरेको छ। चुनावी खर्चको पारदर्शिताबारे मुद्दा खेपिरहेका सार्कोजीलाई प्रहरीले पक्राउ गरेको फ्रान्सेली महान्यायाधिवक्ता कार्यालयका अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। सार्कोजीमाथि सन् 2007 राष्ट्रपतीय चुनावका दौरान तत्कालीन लिबियाली शासक कर्णेल मुअम्मर गद्दाफी सँग आर्थिक सहयोग लिएको आरोप लागेको छ। यो विषयमा अनुसन्धान गरिरहेका फ्रान्सेली प्रहरी अधिकारीहरूले आज सार्कोजीसँग चुनावी खर्चको पारदर्शिताबारे बयान लिएको एएफपीले जनाएको छ। सन् 2012 सत्ताबाट बाहिरिएका 63 वर्षीय सार्कोजीले चुनाव जित्न अनुचित तवरले गद्दाफीबाट आर्थिक सहयोग लिएको आरोप छ।
सन् 2014 इराकको मसुलबाट बेपत्ता भएका 40 जना भारतीय नागरिक मध्ये 39 जनाको हत्या भएको पुष्टि भएको छ। भारतीय विदेश मन्त्री सुषमा स्वराजले आज भारतको संसदलाई सम्बोधन गर्दै मसुलबाट बेपत्ता भएकाहरूको हत्या विद्रोही संगठन इस्लामिक स्टेट आईएसले गरेको जानकारी गराउनु भएको हो। आईएसको कब्जामा परेका 40 जना भारतीय मध्ये हरजित मसिंह मात्रै मुसलमान बनेर भाग्न सफल भएको जानकारी पनि विदेश मन्त्री स्वराजले संसदलाई गराउनु भएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। एएफसी एसियन कप फुटबल छनौट प्रतियोगिता अन्तर्गत यमनसँगको खेलको लागि 20 सदस्यीय अन्तिम टोलीको घोषणा गरिएको छ। आउँदो मंगलबार कतारमा हुने खेलको लागि गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र एलन न्यौपानेको नाम घोषणा गरिएको छ। यस्तै डिफेण्डरमा विराज महर्जन, रेजिन धिमाल, देवेन्द्र तामाङ, आदित्य चौधरी, अनन्त तामाङ र दिनेश राजवंशी टीममा परेका छन्। मिडफिल्डरमा भने विशाल राई, रोहित चन्द, मन गुरूङ, हेमन्त थापा मगर, सुजल श्रेष्ठ, सुनिल बल र अञ्जन विष्ट छन्। नेपाली टोलीको फरवार्डमा भने विमल घरती मगर, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की र सुमन लामा छन्। नेपाल प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको छ। फिलिपिन्स, यमन र ताजिकिस्तान सहित समूह एफमा रहेको नेपाल 2 अंकसहित तालिकाको पुछारमा छ। 5 खेलमध्ये नेपालले 2 खेल बराबरी गरेको थियो भने 3 खेलमा पराजित भएको थियो।
देशलाई अहिलेसम्म उपाधि जिताउन नसकेका अर्जेन्टिनी फुटबलर लियोनल मेसीले योपल्टको विश्वकप नजिते अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिने संकेत गरेका छन्। 3 महिनापछि रसियामा हुने विश्वकप फुटबल अर्जेन्टिनाले जित्नेमा आफू विश्वस्त रहेको भन्दै मेसीले योपल्ट उपाधि नजिते राष्ट्रिय टीममा रहिरहनु उचित नहुने बताएका छन्। व्यावसायिक खेल जीवनमा सफल खेलाडी मानिए पनि अहिलेसम्म राष्ट्रिय टीमबाट उपाधि उचाल्न नसकेका मेसीले मुख्य लक्ष्य विश्वकप उचाल्नु नै रहेको बताएका छन्। 2016 कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग हारेपछि मेस्सीले अप्रत्याशित रूपमा सन्यासको घोषणा गरेका थिए। तर केही महिनापछि उनले आफ्नो घोषणालाई फिर्ता लिँदै फेरि राष्ट्रिय टीममा फर्किएका थिए। अर्जेन्टिना विश्वकपमा आइसल्याण्ड, क्रोएसिया र नाइजेरियाको समूहमा परेको छ।
र 19 वर्ष मुनिको पुरूष भलिबल च्याम्पियनशीपका लागि भोलि थाइल्याण्ड जाने नेपाली युवा टोलीलाई आज विदाई गरिएको छ। नेपाल विद्यालय भलिबल कमिशनले 2 सदस्यीय युवा खेलाड़ी र प्रशिक्षक जगदीश भट्टलाई विदाई गरेको हो। आउने चैत 9 गतेदेखि 11 गतेसम्म थाइल्याण्डको नखन पाथेममा हुने 19 वर्ष मुनिको भलिबलमा नेपाल सहित थाइल्याण्ड, इरान, भियतनाम, श्रीलंका र कम्बोडिया सहभागी छन्। प्रतियोगितामा उत्कृष्ट 5 देशले अर्जेन्टिनामा आउने वर्ष हुने युथ ओलम्पिक खेलमा छनौट हुन पाउनेछन्। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
गृहमन्त्री रामबहादुर थापाद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के जाँच, विदेश जाने कामदारमाथिको शोषण अन्त्य गरेरै छाड्ने श्रम मन्त्री गोकर्ण विष्टको प्रतिबद्धता।
खाडीचौर चरीकोट सड़क नबन्दा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम प्रभावित, समयमै आयोजना निर्माण सम्पन्न हुनेमा शंका।
घर बनाउन नचाहने भूकम्प प्रभावितलाई अनुदान फिर्ता गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरणको आग्रह, सम्पदा पुननिर्माणको काम पनि सुस्त।
चुनावी खर्चको अनुसन्धानको लागि भन्दै फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजी पक्राउ, लिबियाली शासक कर्णेल मुअम्मर गद्दाफीसँग आर्थिक सहयोग लिएको आरोप।
र एएफसी एसियन कप फुटबल छनौट अन्तर्गत यमनसँग को खेलका लागि 20 सदस्यीय नेपाली टोलीको घोषणा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी अर्जुन पोखरेल र रुबिना श्रेष्ठ पनि बिदा हुन्छौं। नमस्कार।